रेडियो नाटक श्रृङ्खला न्यायको खोजी नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको संयोजनमा परिचालित संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनाका लागि डिजिटल ब्रडकास्ट इनिसिएटिभ इक्वल एक्सेसले संरचना गरेको हो। नाटक श्रृङ्खला न्यायको खोजी बिहान 8:15 बजेबाट रेडियो नेपाल राष्ट्रव्यापी नेटवर्क मार्फत एफएम 98, 100 र 103 मेगाहर्जको साथै रेडियो नेपाल .gov.np पनि सुन्न सकिन्छ। यी कार्यक्रमहरू www.equalaccess.org.np अर्थात् www.equalaccess.org.np आफ्नो अनुकूलको समयमा पनि सुन्न सकिन्छ।
नाटक श्रृङ्खलामा प्रस्तुत सन्देशहरू अवश्य पनि सत्य हुन्, तर नाटकमा अभिनित घटना र पात्र भने नितान्त काल्पनिक हुन्। त्यसैले यसमा अभिनित घटना वा पात्र कसैको जीवनमा मेल खाएमा त्यो संयोग मात्र हुनेछ।
दिदी बहिनी दाजुभाइहरू, हामी न्यायको खोजी गर्दैछौ, दिवानी र फौजदारी न्यायको खोजी। तर यो रेडियो नाटक श्रृङ्खला हो, अदालतको कठघरा भने होइन। हामी मुलुकी ऐनलाई विस्थापित गरेर लागू भएको दिवानी र फौजदारी संहिताले परिकल्पना गरेको न्यायमा हरेक नेपालीको पहुँचका लागि पहल गर्छौ। कानूनले जहिले पनि न्यायको ग्यारेन्टी त गर्छ, तर त्यसको पहिलो शर्त न्याय खोज्दै पीडित नै अघि बढ्नुपर्छ। रेडियो नाटक श्रृङ्खला न्यायको खोजीमा हामी पीडितको पक्षमा तपाईँको सशक्त हस्तक्षेपको अपेक्षा राख्छौ। अब सुन्नुहोस् यता दिवानी र फौजीको गाथा। अघिल्लो भागमा दिवानी र फौजीले निसन्तान दम्पतिहरूलाई उपचार गर्छु भन्दै ठगिरहेको नक्कली डाक्टर विरुद्ध हस्तक्षेप गरेका थिए। उनीहरूकै पहलमा सिमरामा नक्कली डाक्टर पक्राउ परेको थियो। निसन्तानलाई सन्तान लाभ हुने भन्दै नक्कली डाक्टरको सूचना बजाउने रेडियोका स्टेशन म्यानेजरसँग पनि दिवानी र फौजीले भेट गरेका थिए।
हामी आजै मुद्दा दर्ताको प्रक्रिया सुरु गर्छौँ। अब
नपढेको इजाजत प्राप्त नगरेको व्यक्तिले इलाज गर्नु गैर कानुनी अपराध संहिता 2074 दफा 230 बमोजिम। यो कसुर गर्ने व्यक्तिलाई 3 वर्षसम्म कैद र 30,000 रुपियाँ जरिवाना हुन्छ।
त्यति मात्र हो र, इजाजत प्राप्त नगरेको डाक्टरले इलाज गर्दा बिरामीको मृत्यु भएमा जन्म कैद र अङ्ग भङ्ग भएमा 15 वर्ष कैदको व्यवस्था छ कानुनमा।
हाम्रो रेडियो किन कारवाहीमा पर्ने?
विज्ञापन ऐन 2076 दफा 5 प्रष्टैसँग लेखेको छ, कुनै पनि कानूनले निषेध गरेको विषयमा विज्ञापन गर्न पाइँदैन।
विज्ञापन ऐन 2076 दफा 25 अनुसार तपाईँलाई 1 वर्ष कैद र 10,000 रुपियाँ जरिवाना हुन सक्छ।
जसले जे सूचना दियो त्यही बजाउनु हुन्छ त? त्यो संस्था र व्यक्तिको बारेमा बुझ्न पर्दैन?
रुसमा पढेको डाक्टर हुँ भन्दै ठग्ने डाक्टर सिंहलाई अदालतले 3 वर्ष कैद र 30,000 रुपियाँ जरिवानाको फैसला गर्यो। क्लिनिक बन्द गर्न र त्यसका लगानीकर्ताले पनि जरिवाना तिर्नुपर्ने फैसला भयो। नक्कली डाक्टरको सूचना बजाउने रेडियो स्टेशन र विज्ञापन छाप्ने पत्र पत्रिकालाई अदालतले अब उपरान्त झुठो विज्ञापन नबजाउन सचेत गराउँदै जरिवानाको फैसला सुनायो। नक्कली डाक्टरलाई कारवाही गर्ने अदालतको फैसलापछि दिवानी र फौजी अरू 2 दिन पथलैया बसे। त्यसपछि न्यायको खोजीका लागि सुरु भएको यो चरणको देशाटन सकेर उनीहरू केही समयका लागि काठमाडौँ फर्कने तयारीमा छन्। दिवानी र फौजीसँग केही समयका लागि छुट्टिन पनि उजुरीलाई असाध्यै सकस पर्यो। फेसबुक, टेलिफोन, इमेलमा थप कुरा गर्ने बाचा गर्दै छुट्टिएकी उजुरीको गीत, कविता, सायरी लेख्दै न्यायको खोजी गर्ने सिलसिला त जारी नै छ। दिवानी र फौजी चाहिँ पथलैया बजारबाट चितवनतर्फ लागे। चितवनमा चेपाङ बस्तीमा गए, नारायणी तीरमा घुमे, देवघाटमा गएर वृद्ध वृद्धालाई भेटे। चितवन साथीको घरमा 7 दिन बसेर आज दिवानी फौजी काठमाडौँ फर्कने तयारीमा छन्। बिहानी खाना खाएर काठमाडौँ जाने बस चढ्न उनीहरू यतिखेर नारायण घाट बजार पुगेका छन्।
काठमाडौँ देवानी दिदी, यो गीतको प्यारोडी थाहा छ नि, अहिले नयाँ आएको छ क्या?
खोइ के छ र, मैले त सुनेकै छैन।
उजुरीले सुनाए कि त्यो पनि, जेरी बक्सियोस् कि सारी बक्सियोस् रे।
गाएरै सुनाउन फौजी, तिम्रो स्वर पनि मिठै छ।
दिदी पनि जिस्काउनुहुन्छ। ल ल,
जेरी बक्सियोस् कि मलाई सारी बक्सियोस्, बारी जोत्न एक हल गोरु नारी बक्सियोस्, बारी जोत्न एक हल गोरु नारी बक्सियोस्, जोले बक्सियोस् कि मलाई सारी बक्सियोस्, मायालुलाई माया जालमा पारी बक्सियोस्।
यस्तो
उजुरीले नै लेखेको होला है यो प्यारोडी गीत पनि।
तर दिदीको स्वर पनि एकदम मिठो।
भाइलाई मेरो स्वर मिठो लाग्यो?
राम्रो लुगा लगाएको, मगमग बास्ना आउने यस्तो राम्रो मान्छेले त बोले पनि राम्रो, हाँसे पनि राम्रो, गीत गाए पनि राम्रो, जे गरे नि राम्रो।
निकै कुरा मिलाएर गर्दो रहेछौ। कहाँ हो नि भाइको घर?
घर त गोर्खा बारपाक नजिकै, तर के गर्नु, अब त घर भने पनि मामा घर भने पनि यही माइक्रो बस।
ए कान्छा, गफमा मात्रै नबुलाइ, बाहिर मान्छे छन् कि हेर्दै गर।
हुन्छ गुरुजी, मैले हेरिरहेको छु, कोही देखे त झ्याप्पै रोक्न भनिहाल्छु नि।
अनि भाइ, कति वर्ष भयो नि?
12 पुगेर 13 लागेको 2 महिना भयो। यो माइक्रोमा खलासी काम गर्न थालेको चाहिँ आज ठ्याक्कै 1 वर्ष 2 महिना 2 दिन भयो।
अनि पढ्न जानु पर्ने बेलामा घर छोडेर हिँडेछौ त, पढ्न मन लागेन?
सबै मनले चिताएको मात्रै कहाँ पुग्छ र दिदी, पढ्न त मन थियो नि। ए काठमाडौँ काठमाडौँ जाने हो दाइ, लास्ट 2 सिट खाली है, मायाको जोडी बस्ने ठाउँ, बस्ने भए बसौ नत्र जाउँ जाउँ गुरुजी।
अनि घरमा हुँदा कुन स्कुल पढ्थ्यो त भाइ?
दिदी र म एउटै स्कुल पढ्थ्यौँ, बारपाक स्कुल। अब त जिन्दगीमा स्कुल गएला यस्तो छैन।
तिम्रो दिदी नि छिन् घरमा?
काटीकुटी यो दिदी जस्तै मोटी मोटी हिस्सी परेकी थिए मेरी दिदी।
उसको नाउँ फौजी हो, फौजी दिदी।
मेरो दिदीको नाउँ चाहिँ सुन्तली, बाउले राखेको नाउँ। ऊ जन्मिँदा आँगनको डिलमा सुन्तलाको बोट पनि रोपेका थिए अरे।
अनि तिम्रो सुन्तली दिदी कहाँ छिन् त अहिले?
कहाँ हुनु, तारा टिप्न गएकी छिन्। घरमा वर्षभरि खान पुग्दैन थियो, बाले सानैमा बिहे गर्थे, अहिले एउटा भान्जो चाहिँ छ, त्यही भान्जो पाउँदा दिदी त मरिहाले नि।
ओहो, कस्तो नराम्रो भएछ।
नराम्रो भनेको दुखीकै घरमा हुने त हो नि, धनीको घरमा जन्मिएको भए म अहिले 7 कक्षामा पढिरहेको हुन्थे।
10 कक्षासम्म पढ्न पैसा लाग्दैन, निशुल्क पढ्न पाइन्छ नि होइन?
पढ्न त निशुल्क पाइन्छ, तर सित्तैमा पेट भरिँदैन। हामी ठुलो हुँदै गएपछि घरमा सबैलाई खान पुगेन भनेर दिदीले 5 कक्षा पढेर बिहे गरी, अनि म पनि काम खोज्दै हिँडे।
हस्
गुरुजी, काठमाडौँ है काठमाडौँ काठमाडौँ काठमाडौँ।
अहिले दुःख गरेर पढेदेखि पो भोलि पर्सि अलिक राम्रो काम पाइन्छ।
यो खलासी काम गर्दा गर्दै गाडी सिकेर लाइसेन्स निकाल्न पाए, कमाएर बाबु आमालाई नि पाल्न हुन्थ्यो।
गाडी चलाउने लाइसेन्स लिनु पनि 10 कक्षासम्म पढ्नु पर्छ नि भाइ।
खै दिदी, भोलि पर्सि के हुन्छ के हुन्छ, अहिले खाना पाइएकै छ।
ए गुरुजी, रोक्नु रोक्नु, एकछिन माइक्रो रोक्नु त। हो, यो प्रहरी चौकी अगाडि रोक्नु न। हो, यहीँनिर, यहीँनिर, यहीँनिर।
किन किन के भयो बहिनी, किन ओर्लेको?
यसको बानी यस्तै छ क्या गुरुजी, ऊ तपाईँ भएतिरै आउँदैछ घुमेर, पक्नुहोस् है म पनि आएँ।
के भयो दिदीहरूलाई, किन ओर्लेको?
के भयो, किन ओर्लेको तपाईँहरू? ए के गरेको, किन साँचो खोसेको माइक्रो? ए खोइ छोड्नु छोड्नु। ए पक पक पक, समात समात, यी केटीहरूले मेरो माइक्रोको साँचो थुतेर भागे।
हे तेरी, दिदीहरू त खतरा नै रहेछन्, तर कस्ता बुद्धु, माइक्रो बसको साँचो चोरेर भागेको पनि कता त भन्दा पुलिस चौकीभित्र। अघि कुरा सुन्दा त निकै बुद्धिमान छन् जस्तो लाग्थ्यो, तर अब त यी दुइटी नै पर्ने भए पुलिसको फेला।
किन किन तपाईँहरू कुद्दै पुलिस चौकीमा?
यी केटीहरूले मेरो माइक्रोको साँचो थुतेर भागे, यी चोरलाई पक्रिनु पर्यो सर।
चोर प्रहरी चौकीभित्रै आएपछि पक्रिनै परेन नि, किन आत्तिएको, कुदाईको थकाइ त मर्न दिनुहोस्।
यिनीहरू नारायण घाटबाट काठमाडौँ जाने टिकट काटेर चढेका, यहाँ पुलिस चौकीनिर आएपछि माइक्रो रोक्न लगाएर साँचो चोरेर भागे।
अब चोर आफै पुलिस चौकी अगाडि गाडी रोक्न लगाएर चौकीमा आउँछ त, के सोचेको क्या गुरुजीले पनि?
हो क्या, यिनीहरूले मेरो साँचो चोरेका छन् इन्स्पेक्टर साहब, मेरो खलासी भाइसँग मिठा मिठा कुरा गरेर यसलाई पनि फकाउँदै थिए। ओए बोल्न, के भने यिनीहरूले?
ए यी दिदीहरूले मेरो उमेर सोधे, पढाइ सोधे, घर सोधे, मेरा दिदी बा आमा सबै सोधे, तर यिनीहरू चोर हुन् जस्तो चाहिँ पटक्कै लागेन मलाई।
ठिक भन्यो यो भाइले, यी दिदीहरू चोर होइनन्, यिनीहरू न्यायको खोजीमा निस्केका देवानी फौजी।
ए, त्यो दिदीको नाउँ फौजी भनेको थियो अघि पनि, ठिकै भनेका रहेछन्।
जहाँ गए पनि गैर कानुनी काम भएको देख्ने बित्तिकै जहाँ सुकै जोसुकै विरुद्ध हस्तक्षेप गर्ने उनीहरूको बानी छ।
तर हाम्रो गाडीमा के गैर कानुनी काम भएको छ र?
तिमी जस्तो बालकलाई सहचालक राख्नु वा जुनसुकै ज्यालादारी काम लगाउनु गैर कानुनी।
त्यही भएर बाल श्रमिक राखेकोमा यो चालक र माइक्रो धनीलाई कारबाही गर्नु पर्छ।
हामीलाई के को कारबाही? यो केटोले दुई चार पैसा कमाउँछ, दुःख पाएको केटो रहेछ भनेर खलासी राखेको ठुला कुरा गर्छन् यी अधिकार कर्मीहरू। अधिकारको नाउँमा गरी खान पनि नदिने भए।
देवानी फौजीले सही नै कुरा त गर्नु भएको छ। नेपालको कानुन अनुसार बालक वा बालिकालाई ज्याला निमेकमा श्रमिक बनाएर काम लगाउनु गैर कानुनी हो।
बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056 अनुसार 14 वर्ष मुनिको बाल बालिकालाई श्रममा लगाउनेलाई 3 महिना कै 10,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
अझ सहचालक जस्तो सार्वजनिक यातायातमा बाल बालिकालाई राख्नु ऐनले निषेध गरेको छ। सार्वजनिक परिवहनमा बाल श्रमिक राख्नेलाई त थप 1 वर्ष कैद, 50,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुन सक्छ।
गुरुजी, अब त 1 वर्ष जेल परिएला जस्तो छ त कानुन अनुसार।
सर, तपाईँ हाम्रो चिन्जान त धेरै पुरानो हो, तपाईँ यहाँ सरुवा भएर आएदेखि चिन्छौँ हामी।
राजमार्गमा ड्युटी बस्ने प्रहरीलाई चालकले नचिन्ने कसले चिन्छ त?
14 वर्ष पुगेको बाल बालिकालाई त काममा लगाउँदा उसले काम गर्न सक्छ भन्ने योग्यताको प्रमाण पत्र पनि चाहिन्छ। यो भाइ त 13 वर्ष भर्खर पुग्दो रहेछ।
14 वर्ष कटेको बाल बालिकालाई त साँझ 6 बजेपछि काममा लगाउन पाइँदैन। यो गाडी लाइनमा त के रात के साँझ।
अब सबैले मङ्गलले जस्तै उमेरका खलासी त राखिरहेका छन् नि, तपाईँहरू खालि मलाई मात्र दुःख दिनुहुन्छ।
यो त अरूले चोरी गर्छन्, त्यही भएर मैले चाहिँ डगैती गरेको भने जस्तो भइहाल्यो।
हामीले दुःख दिएको होइन, गैर कानुनी काम गर्नेलाई ठिक पार्न खोजेको मात्र हो।
त्यही त, गैर कानुनी काम गरेकोमा पछुतो मान्नु त कता हो कता। अर्काले गरेको छ त्यही भएर मैले नि गर्न पाउनु पर्छ पो भन्छन् मान्छेहरू।
यो त अर्काले घोडा चढ्यो भनेर आफू धुरी चढेको जस्तो भइहाल्यो नि।
ए, अहिले सम्झे, अघिदेखि दिदीहरूले किन यति धेरै सोधेका भनेको त वकिल रहेछन् पो त।
त्यो
त हामीलाई पनि थाहा छ नि। ल, गाडीको कागज पत्र के कति छन् सबै दिनुहोस्। ल अल्सा, चिटकान त उहाँको।
तपाईँ चिट काट्नुहोस्, हामी उजुरी तयार पार्छौँ। गल्ती गरेपछि सजाय त भोग्नै पर्छ।
ल, यो गाडीको ब्लु बुक लिनुहोस् अनि यो मेरो लाइसेन्स।
ल, यो चिट लिनुहोस्, काठमाडौँ यात्रु पुर्याएर यहाँ हाजिर हुन आउनुहोला।
दिदीहरू नि काठमाडौँसम्म त जाने होला नि?
जाने हो, काठमाडौँ गएर हाम्रो मङ्गले भाइको पढ्ने व्यवस्थाको लागि पनि पहल गर्नु पर्यो।
बाल श्रमिक राख्नेका विरुद्ध काठमाडौँमै मुद्दा दायर गर्ने गरी प्रक्रिया सुरु गर्नुपर्छ।
अब अघि नै यो केटोलाई हामी पढाउन लैजान्छौँ भनेको भए कुरो सकिहाल्थ्यो, यस्तो रडाको गर्नै पर्दैन थियो नि।
उसलाई त हामीले पढाउन भनेर लैजाउला, तर तपाईँले अर्को बालक राख्नुहुन्छ। एउटा बाल श्रमिकको उद्धार गरेर बाल श्रम रोकिँदैन।
बाल श्रम रोक्न तपाईँ जस्ता बाल श्रमिक राख्नेहरूलाई नै सुधार्नु पर्छ। त्यसैले अब अदालतको फैसला अनुसार तपाईँ र तपाईँको गाडी साउले सजाय बोक्छ।
ल, जे भए पनि अब काठमाडौँ त जाउँ। तपाईँहरू जस्ता वकिल र प्रहरीले गैर कानुनी काम गरेको रङ्गे हात फेला पारेपछि के छोड्नु हुन्थ्यो? के गर्नु, जे भए पनि भोग्नै पर्यो।
ए हजुर, सुन्नुभयो नि हाम्रा देवानी फौजीले के गरे। दुखी होस् या सुखी परिवारको, 14 वर्ष मुनिको बालबालिकालाई काममा लगाउनु अपराध हो। 14 वर्षदेखि बालिग नहुँदासम्मका बालबालिकालाई काममा लगाउन पनि विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ। मानव अधिकारको विश्वव्यापी सिद्धान्त र बाल अधिकारको विश्वव्यापी घोषणा पत्रले पनि पढ्नुपर्ने उमेरका बालबालिकालाई काममा लगाउन निषेध गर्छ। बाल अधिकारको विश्वव्यापी महासन्धि सन् 1989 18 वर्ष मुनिका बालबालिकाको अधिकार रक्षाको ग्यारेन्टी गर्छ। महासन्धिको नेपाल पक्ष राष्ट्र पनि हो। महासन्धि अनुसार हरेक राज्यले बालबालिकाको दीर्घ जीवन, लालन पालन, शिक्षा, स्वास्थ्य, समानता लगायतका अधिकार रक्षाको दायित्व लिनुपर्छ। सभ्य मान्छेले बालबालिकालाई श्रमिक बनाउँदैनन्। पहिलो चरणको सशक्त हस्तक्षेपको मिसन सकेर काठमाडौँ फर्किएपछि अब देवानी फौजीले के गर्लान्? बाल खलासी मङ्गलेको पढाइका लागि काठमाडौँमा केही व्यवस्था होला त? अनि बाल श्रमिक राख्ने माइक्रो बसका चालक र व्यापारीलाई कस्तो सजाय होला?
सुशासन सहितको सभ्य र कानुनी राज्यको महत्वपूर्ण आधार।
न्याय भन्ने बित्तिकै न्यायका नौ सिंह भन्ने मात्रै सम्झना हुन्छ,
कानुनको नौ सिंह हुन्छ भन्छन्। त्यसैले जनताको राय समेत बुझेर न्याय कानुन परिमार्जन गर्दै लैजाँदा मजबुत पक्ष बन्छ।
सिम्मत दरबार घर घरमा गाउँ गाउँमा भन्ने किसिमले बाँडेको छ, यो ठिक छ, संविधानमा छ, व्यवहार त उतार्न साहस गर्नुपर्छ।
आम नेपाली नागरिकको न्यायमा समान र सहज पहुँच,
जनताले शासन गर्ने हुँदा चाहिँ शासनसँग जोडिएका कानुनको बारेमा आम मान्छेहरू सूचित हुनुपर्छ। सिद्धान्तले त भन्छ नि, कसैले पनि कानुन थाहा पाएको छैन भन्न पाइँदैन। यो कुरा त मलाई थाहै थिएन भनेर कानुन नाग्न पाइँदैन। कानुन नागो भने कानुनले सजाय गर्छ भनेको कुरा थाहा पाउन त कानुनी व्यवस्था थाहा पाउन जरुरी हुन्छ।
व्यक्तिगत घटनासँग सम्बन्धित जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद जस्ता कुराहरू चाहिँ दर्ता गराउँदाखेरि त्यसले एउटा कानुनी बाटो त खोल्छ नै, श्रीमानको नामबाट छुट्टै नागरिकता बनाइरहन परेन, त्यो तथ्याङ्क राख्नको लागि पनि सहज हुन्छ र त्यत्तिकै धेरै महत्व पनि हुन्छ त्यसको।
राज्य संयन्त्र भनेको चाहिँ खालि निश्चित वर्गको मात्रै होइन, हाम्रो पनि रहेछ, हाम्रो वर्गको पनि त्यहाँ प्रतिनिधित्व छ भनेर त्यो निकायहरू प्रतिको चाहिँ विश्वास बढ्ने स्थितिहरू सिर्जना भएको छ।
एउटा महिला चाहिँ सुरक्षित भयो, उसको स्वास्थ्य सुरक्षित भयो, हृष्टपुष्ट भयो भने परिवार नै स्वस्थ हुने भएको कारणले गर्दाखेरि परिवारको चाहिँ ठुलो महत्त्वपूर्ण भूमिका रहन्छ यसमा। त्यो महिलाले चाहिँ पोषणयुक्त खानेकुरा पाउनु पर्ने, घर परिवारले सहयोग गर्नुपर्ने र उसलाई चाहिँ राज्यले गर्नुपर्ने सहयोग र स्वास्थ्य संस्थाले दिनुपर्ने सेवा चाहिँ दिनुपर्ने जुन अधिकार छ त्यो चाहिँ प्रजनन स्वास्थ्यभित्रै रहन्छ र उसको जीवन चक्रभरिको प्रजनन स्वास्थ्यसँग सम्बन्धित रहने सबै प्रजनन स्वास्थ्य अधिकारभित्र रहन्छ भनेर बुझ्नुपर्ने हुन्छ।
अन्तर्राष्ट्रिय सन्धि समुदायको प्रावधानहरू, नेपाल पक्ष भएका सन्धि समुदायको व्यवस्थाहरू र संविधानका व्यवस्थाहरू, सर्वतात्पट विकास भएका नजिरका मान्य सिद्धान्तहरू समेतको आधारमा र त्यसलाई अरू मुलुकको कानुनसँग पनि सौहार्दपूर्ण बनाउनको लागि आवश्यक अन्य व्यवस्थालाई पनि विचार गरेर र हाम्रो यथार्थ धरातल, हाम्रो मौलिकपन हो नेपाली, त्यो मौलिकपनलाई समेत विचार गरेर बनाउने हामी अभ्यासमा छौँ।
र नेपालका न्यायिक संयन्त्रहरूको संस्थागत सुधार,
संविधानले आधारभूत रूपमा न्यायको लागि नयाँ व्यवस्थाहरू गरेको छ र न्यायिक समितिको सिर्जना गरेर स्थानीय निकाय मातहतको न्यायिक समिति मार्फत न्याय सम्पादन गर्ने, सानातिना विवादहरूलाई जनताको घर दैलोमै टुङ्ग्याउने व्यवस्था जुन गर्यो त्यो चाहिँ सबैभन्दा ठुलो महत्वको विषय हो।
न्याय अब घर घरमा पुग्ने अवस्था आएको छ, स्थानीय स्तरसम्म पुगिसकेको छ। न्याय भनेको फैसला मात्रै होइन, न्याय मेलमिलाप पनि।
तिनै तहको आपसी सहकार्यको माध्यमबाट मूलभूत रूपमा जनतालाई सेवा प्रवाह गर्ने कुरालाई केन्द्रमा राखेर जाने हो भने यो संविधान संसारका उत्कृष्टम संविधान मध्येमा पर्नेछ।
संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना।
रेडियो नाटक श्रृङ्खला न्यायको खोजीको आजको भाग कस्तो लाग्यो? यस कार्यक्रममा सहभागी भई सल्लाह सुझाव दिन वा केही सोध्न चाहनुहुन्छ भने पैसा नलाग्ने आइभीआर टेलिफोन नम्बरमा फोन गर्न सक्नुहुन्छ। फोन गर्नका लागि नम्बरहरू एनटिसी नम्बर हुनेले 1660100045 छ र एनसेल नम्बर हुनेले 9801571000 फोन गर्नुहोला। फोन नम्बरहरू एकपल्ट फेरि, एनटिसी चलाउनेका लागि 1660100045 छ, त्यस्तै एनसेल चलाउनेका लागि 9801571000। यी दुवै नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। नाटक श्रृङ्खला न्यायको खोजी रेडियो नेपाल राष्ट्रव्यापी नेटवर्क मार्फत एफएम 98, 100 र 103 मेगाहर्जको साथै रेडियो नेपाल .gov.np बाट सुन्न सकिन्छ।